रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै सुर्खेतमा 44,000 बालबालिकालाई खुवाउने लक्ष्य।
सरकारले आम संचारमाथि बन्देज लगाउन खोजेको भन्दै पत्रकारहरूले देशभर प्रदर्शन गरे। विद्युतीय कारोबार ऐनको दफा 47 र 48 खारेज गर्न माग।
संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित 5 जनाको नाम अनुमोदन गर्यो।
र नेपालगंजमा 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन, पाँके खेलकुदमय बन्यो। हिमाल पहाड तराई कोही छैन प्राय बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेत सहित देशभरमा आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। 6 महिनादेखि 5 वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतका 9 स्थानीय तहमा करिब 44,000 बालबालिकालाई औषधि खुवाइने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेम सिंहले जानकारी दिनुभयो। उहाँले त्यसका लागि 587 जना स्वयंसेवीका खटाइएको बताउनु भएको छ। भिटामिन ए र जुकाको औषधिसँगै 5 वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिने भएको छ। कार्यालयले नजिकैको स्वास्थ्य संस्था वा वितरण केन्द्रमा आफूलाई पाएको पर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लैजान आग्रह गरेको छ। यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बाल भिटा पनि वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
सरकारले आम संचार माध्यममाथि अनावश्यक बन्देज लगाउन खोजेको भन्दै पत्रकारहरूले सुर्खेत सहित हिजो देशभर जिल्ला प्रशासन कार्यालयमा 1 घण्टा धरना दिएका छन्। नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा 47 र 48 खारेज गर्न र विभिन्न आरोपमा पक्राउ गरिएका पत्रकार रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो। कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत कर्णालीका अरू जिल्लामा पनि पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गर्दै पत्रकारहरू 1 घण्टा धरनामा बसेका छन्। सुर्खेतमा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजवालले विभिन्न वाहनामा प्रेसमाथि हमलाउन दुखद भएको भन्दै विद्युतीय कारोबार ऐनको दफा 47 र 48 खारेज गर्न माग गर्नुभयो। पत्रकार महासंघ कर्णाली प्रदेशका दीक्षित दुर्गा थापाले अधिकार प्राप्तिको आन्दोलनको अग्रमोर्चामा रहने प्रेसलाई बन्देज लगाउन खोज्नु गलत भएको बताउनु भएको छ। पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले पत्रकार महासंघको आन्दोलन संविधान बचाउनु भएको भन्दै संविधानको मर्म विपरीत बनेको विद्युतीय कारोबार ऐनको दफा 47 र 48 खारेज गर्न माग गर्नुभएको छ। महासंघले विद्युतीय कारोबार ऐनको दफा 47 र 48 भएको व्यवस्थाले पत्रकारहरूलाई अपराधी जसरी नै पक्राउ गर्ने क्रम बढेको भन्दै खारेज गर्न माग गरेको हो।
यसैबीच पोखराका पत्रकार अर्जुन गिरी काठमाडौँ जिल्ला अदालतबाट साधारण तारिखमा रिहा हुनुभएको छ। जिल्ला न्यायाधीश अम्बर राज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई रिहा गर्ने निर्णय गरेको हो। गिरीलाई व्यवसायी विपिन्द्र राज बतासका बारेमा समाचार लेखिएको आरोपमा साइबर क्राइम अन्तर्गत पक्राउ गरिएको थियो। एकजना व्यापारीको ठगीका बारेमा समाचार लेखेकै भरमा गिरीलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा देशैभर उहाँको रिहाईको माग गर्दै प्रदर्शन भएको थियो। पत्रकार महासंघले संचार मन्त्री गोकुल प्रसाद बास्कोटालाई भेटेर समाचार लेखेकै कारण साइबर क्राइम मुद्दामा पत्रकार पक्राउ परेको घटनाप्रति खेद व्यक्त गरेको थियो। विद्युतीय कारोबार ऐनमा भएको कमी कमजोरीलाई सच्याएर ऐन संशोधन गर्न सरकार तयार रहेको मन्त्री बास्कोटाले बताउनुभयो।
यसैबीच नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आउन नसकेको एक अध्ययनले देखाएको छ। रिपोर्टर विदाउट बोर्डर्सले हिजो सार्वजनिक गरेको सन् 2019 प्रेस स्वतन्त्रता सूचीमा नेपाल अघिल्लो वर्षकै अवस्थामा तालिकाको 106 स्थानमा कायम रहेको हो। नेपाल सरकारले स्वतन्त्र प्रेसको अवधारणालाई पूर्ण रूपमा अवलम्बन गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2018 अगस्तदेखि खोजी पत्रकारितालाई निरुत्साहित गर्ने खालको फौजदारी कानून ल्याइएको भन्दै प्रतिवेदनमा असन्तुष्टि जनाइएको छ। फौजदारी कानूनमा उल्लेख भएको विषयले खोज पत्रकारितालाई ठेस ल्याउनुका साथै सार्वजनिक पदमा रहेको व्यक्तिको आलोचनालाई समेत बन्देजको प्रयास गरेको प्रतिवेदनमा जनाइएको छ। नेपाल सहित विश्वभरका पत्रकारको अवस्थाबारे अध्ययन गरी तयार प्रतिवेदनमा सरकारी पत्रिका, रेडियो स्टेशन र टिभी च्यानलले संचार माध्यम विरोधी सामग्री प्रसारण गरेको प्रति पनि चिन्ता व्यक्त गरिएको छ। मुद्दा मामिलाको झमेला र सरकारी प्रवृत्तिका कारण नेपालमा स्वतन्त्र संचार माध्यमले कठिनाईको सामना गरिरहेको प्रतिवेदनमा उल्लेख छ।
महिला तथा बालबालिका हिंसा विरुद्ध पुरुष सहभागिता अनिवार्य गर्नुपर्ने भन्दै पछिल्लो समय आवाज उठिरहेको छ। सरकारले यस सम्बन्धी कानून नै निर्माण गरेको भए पनि कार्यान्वयन भएको देखिएको छैन। नयाँ र सान्दर्भिक विषयवस्तु भएकाले यसको कार्यान्वयन गर्नतर्फ सम्बन्धले जोड दिएका छन्। सुनौ यसै सन्दर्भमा तयार पारिएको एक रेडियो सामग्री बाँके सहकर्मी निशु जोशीबाट।
कार्यालय प्रमुखलाई चिठी गएको थियो र हाकिम साहबले पनि मैला देख्नु थियो त्यो कार्यक्रम मलाई पठाइदिनु कि तर हाकिम साहब अलिक बिजी हुनुहुन्छ होइन आउन सक्नु भएन तर पनि अर्को स्टाफ हुनुहुन्छ नि त सरकारी वकिल त्यहाँ बोइस भनौँ न उहाँले मलाई रिफर गर्नुभयो अरू कार्यक्रममा अरू सरहरू जानुहुन्छ तर मैला सम्बन्धी कार्यक्रममा मलाई पठाउनुहुन्छ कि किनभने यो त मैला हो नि त यसले यही हो गर्ने भने जस्तो।
महिलाको कार्यक्रमबारे पत्र आएपछि कार्यालय हाकिमले पत्र नै नहेरी महिलाको कार्यक्रममा महिला नै जानुपर्छ भन्ने मानसिकताले आफूलाई पठाएको दृष्टान्त सुनाउनु हुँदै अधिवक्ता सृजना ढकाल। अझै पनि महिलाका विषयमा भएका कार्यक्रममा पुरुषहरूले व्यवस्था गर्ने गरेको उहाँको अनुभव छ।
पुरुषहरूले यो कुरा सुन्दैन भने कसले सुनिन्छ त घरमा एउटा महिलालाई बाहिर निस्किनको लागि पुरुषको इजाजत लिएर मात्रै निस्किनुपर्छ। जो कोही महिला चाहे त्यो जोसुकै होस् कि गृहिणी होस् कि कामकाजी महिला होस् कि जो होस् अलिकति अगाडि बढ्नलाई उसलाई कति धेरै कुरा उसले त्यो जन्जाल च्यातेर निस्किनुपर्छ भन्ने कुरा चाहिँ पुलिसले फिल गरिदिनु पऱ्यो के त्यो फिल गराउनलाई पुरुष सहभागिता चाहिँ एकदमै खाँचो छ।
नेपाल जीवनस्तर मापन सर्वेक्षण 2016 अनुसार 15-49 वर्ष उमेरका महिलामाथिको हिंसा 22% छ भने पुरुषमाथि 1% हिंसा हुने गरेको छ। अधिकांश महिला पुरुषबाट हिंसामा पर्ने भएकाले त्यसको न्यूनीकरणका लागि पुरुषको सहभागिता अनिवार्य गराउनु पर्ने आवाज उठ्न थालेको हो। नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत शोभा साहा।
मैले करिब 26 वर्ष भयो यो क्षेत्रमा काम गरेको। खुकुरीको चोट अचानकलाई मात्रै थाहा हुन्छ। हामीले यत्रो वर्ष कार्यक्रम सञ्चालन गर्दै जाँदाखेरि महिलाहरूले हिंसाका कुरा अन्य कुरा गर्दाखेरि बिचमा जुरुक्क उठ्ने महिलाहरू भन्ने म्याडम यस्तो तालिम त हाम्रा पुरुषलाई दिनुहोस् न भनेर हाम्रा दिदीबहिनीले भनिरहेको हामीलाई खट्किरहेको छ।
समस्या समाधानका लागि पीडित र पीडक पक्ष दुवैको सहभागिता अनिवार्य छ भन्ने आवश्यकताको महसुस गर्दै नेपाल सरकारले पनि महिला तथा बालिका हिंसा विरुद्ध पुरुष सहभागिता रणनीति 2075 गत साउन 3 गते पारित गरिसकेको छ। यसको कार्यान्वयनका लागि स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 10 का अध्यक्ष बिन्दु भूषण बस्नेत।
सामाजिक रीतिरिवाज परम्परा पुरानो परम्पराबाट चलिआए होइन त्यसमा गर्दाखेरि धेरै वार्डहरूमा जस्तो बाल विवाह 15-16 वर्षमा गरिदिने अझै त हाम्रो भन्न पनि आउँछन् तपाईँ नबोल्नु होला है राम्रो केटा पाइएछ के गर्ने केटा छोरा छ भने त्यसले झन् अलिकति जसरी भए पनि खर्च गरेर पढाउन खोज्ने छोरीहरूलाई चाहिँ हेपेरै राख्ने यही सब त्यसले गर्दाखेरि धेरै नै यो महिलाहरू बालिकाहरूको कमी कमजोरी देख्दैछ। अब यसलाई कसरी हुन्छ के कमी कमजोरी हुन्छ कसरी हामी गर्ने त्यो निर्देशन रूपमा हामी आफ्नो वार्डहरूमा अवश्य नै गर्छौँ।
एकातिर महिला तथा बालबालिका हिंसा विरुद्ध थुप्रै सरकारी तथा गैर सरकारी निकायले काम गरिरहेका छन् तर पनि त्यो प्रभावकारी हुन सकेको छैन। अर्कोतिर ती कार्यक्रमको प्रभावकारिताका लागि सम्बन्धबीच एकता र समन्वयको खाँचो देखिएको छ।
भेरी खबरमा छिमेक छिरेफेडसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भनियो छोटो विश्राम।
नववर्ष रेडियो भेरी एफएम
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै सुर्खेतमा 44,000 बालबालिकालाई खुवाउने लक्ष्य सरकारले आम सञ्चार माध्यममाथि बन्देज लगाउन खोजेको भन्दै पत्रकारहरूले देशभर प्रदर्शन गरे। विद्युतीय कारोबार ऐनको दफा 47 र 48 खारेज गर्न माग लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सन्धानको कपुरकोट गाउँपालिका 6 खोली गाउँमा एक युवकको शव फेला परेको छ। खोली गाउँका 43 वर्षीय फौज बहादुर भण्डारीको शव फेला परेको भन्दै हत्या भए नभएको बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी कपुरकोटका इन्चार्ज सहित सुरेन्द्र बुढाथोकीले कपुरकोट 5 रिमको 3 डाँडामा शव भेटिएको भन्दै टाउकोमा गहिरो चोट लागेको बताउनु भएको छ।
सुर्खेतको ब्रेमनगर नगरपालिका स्वर गर्पणमा परेको चट्टङबाट 2 घाइते भएका छन्। स्थानीय 35 वर्षका अमृता ओली र 28 वर्षका रमिता खड्का चट्टाङ लागेर घाइते हुनुभएको बताइएको छ। घाइते रमिता खड्काको अवस्था गम्भीर रहेकोले उहाँको ब्रेमनगरको देउती नर्सिङ होममा उपचार भइरहेको छ। यस्तै गरी घर नजिकैको गोठमा क्षति समेत भएको बताइएको छ। डम्बर बहादुर ओलीको घरमा परेको चट्याङबाट उहाँको पसलमा पूर्ण रूपमा क्षति हुँदा करिब 4 लाख बराबरको सामान नष्ट भएको स्थानीय खगेन्द्र ओलीले बताउनु भएको छ।
जुम्लाको विमानस्थल 20 दिनका लागि बन्द हुने भएको छ। बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख 5 गतेदेखि विमानस्थल बन्द हुने जुम्ला विमानस्थलका प्रमुख कैलाश शर्माले बताउनु भएको छ। यसअघि पनि 2075 कार्तिक 8 गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिको काम भएको थियो। विमानस्थलको कालोपत्री उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो। विमानस्थल 20 दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ। जुम्लामा तारा, सीता समेत र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन्।
संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित 5 नाम सिफारिस नाम अनुमोदन गरेको छ। समितिको बैठकले प्रस्तावित 5 न्यायाधीशसित सुनवाई गरी नाम अनुमोदन गरेको हो। प्रस्तावित न्यायाधीशहरूमा कुमार रेग्मी, हरि फुयाल, प्रकाश ढुङ्गना, सुष्मलता माथेमा र डाक्टर मनोज शर्मा रहनु भएको छ। समितिको बैठकमा बोल्दै प्रस्तावित न्यायाधीशहरूले न्यायालयलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संविधान र कानूनको अधीनमा रही न्यायालयलाई स्वतन्त्र बनाउन आफूहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूले बताएका छन्। न्याय परिषदले कनिष्ठ व्यक्तिहरूलाई न्यायाधीश बनामा सिफारिस गरेको भन्दै केही वरिष्ठ वकिलहरूले समेत सिफारिस अनुमोदन नगर्न समितिलाई आग्रह गरेका थिए। संसदीय सुनवाई समितिमा उनीहरू विरुद्ध 5 उजुरी परेको थियो। 3 नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै परेको र अरू 2 अन्य खालका उजुरी परेका थिए। समितिले प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले उहाँहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
बाँकीको कोहलपुरमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। कोहलपुर नगरपालिका 11-10 बिघा नजिकै फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको हो। विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारणमा हिजो बिहान करिब 5 मुख्य राजमार्ग नजिकै शंकास्पद वस्तु फेला परेपछि स्थानीय प्रहरीलाई खबर गरेका हुन्। खबर पाए लगत्तै राजा स्थित नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर करिब 2 प्रयासपछि निष्क्रिय पारेको हो। सिद्धि विनायक सामुदायिक वनमा लगेर बम डिस्पोजल गरिएको बाँकी प्रहरीले जनाएको छ। फेरि खबरमा खेल खबरसँगै अन्य खबर बाँकी नै छन्। अहिले भने अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुनि रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा एउटा अन्तर्राष्ट्रिय खबर। उत्तर कोरियाले नयाँ सामरिक महत्त्वको हतियार परीक्षण गरेको छ। उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएले सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्न जनाएको छ। केसिएनएले उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको बताए पनि थप विवरण भने खुलाइएको छैन। उत्तर कोरियाली नेताले गत वर्ष नोभेम्बरपछि पहिलो पटक नयाँ हतियारको निरीक्षणमा सहभागी हुनुभएको हो।
अब लागौँ खेल खबरतिर। 8 राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हिजो गरिएको छ। बाँकेको नेपालगञ्ज रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच हिजो साँझ प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। वैशाख 11 चल्ने प्रतियोगितामा विभिन्न 35 खेल समावेश गरिएको छ। औपचारिक उद्घाटन अघि 15 खेल सकिएको छ। गत चैत 27 नै विभिन्न खेलका स्पर्धाहरू सुरु गरिएकाले औपचारिक उद्घाटनभन्दा अघि नै 8 खेल सकिँदा 88 स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। 7 प्रदेश, 3 विभागीय टोली, आर्मी, पुलिस र सशस्त्र तथा गैर आवासीय नेपालीका गरी कुल 11 टोलीका 5211 खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा 372 स्वर्ण, 372 रजत पदक तथा 563 काँस्य पदक रहेका छन्। अहिलेसम्म आर्मीले पदक तालिकामा आफ्नो अग्रता कायम राखेको छ। यसैबीच 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण बाँकै खेलकुदमय बनेको छ। 8 राष्ट्रिय खेलकुदमा समावेश गरिएका 35 खेलमध्ये बाँकेका नेपालगञ्ज, खजुरा र कोलपुरमा 17 प्रतियोगिताका विभिन्न स्पर्धाहरू भइरहेका छन्। खेलाडीसँगै प्रशिक्षक रेफ्री समेत गरी हिजो करिब 10,000 बढीको उपस्थितिले नेपालगञ्ज खेलाडीमय बनेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। बाँकेसेत, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र केही प्रतियोगिता काठमाडौँ, ललितपुर र पोखरामा समेत भइरहेका छन्। बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबल टेनिस, उसु, जुडो, ह्यान्डबल, कराँते, हकी, सुटिङका खेल आयोजना गरिएको छ। यस्तै जिम्नास्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, एथलेटिक्स र पुरुष क्रिकेटका खेल पनि बाँकेमा भइरहेका छन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नेपालगञ्ज रङ्गशालाका लागि 24 करोड उपलब्ध गराइएको बताउनु भएको छ। 6 करोडको लागतमा फुटबल मैदान तथा 18 करोडमा भिआइपी प्याराफिट निर्माण गरिएको उहाँको भनाइ छ। यसै गरी नेपालगञ्ज रङ्गशालामा खेल्न योग्य मैदान बनाउनका लागि 36 लाख बराबरको दुबो रोपिएको पनि विष्टले बताउनुभयो। 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्जलाई अहिले निकै सिँगारिएको छ।
नेपालगञ्ज 2020 हुने 19 वर्ष मुनिको विश्वकप क्रिकेट गुमाएको छ। मलेसियामा सम्पन्न एसिया छनौट प्रतियोगितामा कुवेतले दिएको 158 रनको लक्ष्य 28 ओभरमा मात्र 2 विकेट गुमाएर पूरा गरेको नेपाल दोस्रो स्थानमा सीमित भएको छ। नेपालले प्रतियोगिताभर शानदार प्रदर्शन गरे पनि वर्षाले प्रभावित खेलमा युएसँग बिहोरेको 1 रनको हार बाधक बनेको हो। आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई 8 विकेटले हराएपछि अपराजित रहेको युएले ओमानमाथि 10 विकेटको शानदार जित हात पार्दै विश्वकपमा छनौट सफल भएको हो। सन् 2000 पहिलो पटक 19 वर्ष मुनिको विश्वकप क्रिकेट खेलेको नेपालले 2018 विश्वकप पनि गुमाएको थियो। ओपनर रेत गौतम 63 र पवन सराफले 53 रनको अर्धशतकीय पारी खेल्दा आसिफ शेख भने 33 रनमा अभिजित रहनु भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले नोमान बुद्धको सर्वाधिक 70 रनको अर्धशतकीय पारीसँगै अन्तिम 2 बल बाँकी छँदा सबै विकेट गुमाएर 157 रन बनाएको हो। नेपालका कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट बलिङ गर्दै 3 ओभरमा 13 रन खर्चिएर 3 विकेट लिँदा कुशल मल्ल, सूर्य तामाङ र रसिद खानले समान 2-2 विकेट हात पार्नु भएको हो।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ। राति 8:15 कोलकातामा हुने खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन्। 9 खेलबाट 5 जित 10 अङ्क जोडेको कोलकाता चौथो स्थानमा छ भने 8 खेलबाट 1 जित 2 अङ्कमा मात्र चित्त बुझाएको बेङ्गलोर पुछार मा रहेको छ। गैराती भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई उसकै मैदानमा 40 रनले पराजित गरेको छ। 169 रनको लक्ष्य पाएको दिल्लीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर मात्र 128 रन बनाउन सक्यो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक 35 तथा अक्षर पटेलले 26 रन बनाउनु भयो भने मुम्बईका राहुल चहरले 3 तथा जसप्रीत बुमराहले 2 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 5 विकेट गुमाउँदै 168 रन बनाएको हो। मुम्बईका लागि कृणाल पाण्डेले अभिजित 37 रन जोड्दा क्विन्टन डिककले 35 र हार्दिक पाण्ड्याले 32 तथा कप्तान रोहित शर्माले 30 रन बनाउनुभयो। मुम्बईका लागि कृणाल पाण्ड्या दाजुभाइले आक्रमक ब्याटिङ गर्दै अन्तिम 3 ओभरमा 50 रन जोड्दै टोलीलाई जिताउन महत्त्वपूर्ण योगदान दिनुभयो। खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
आज र भोलि बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै सुर्खेतमा 44,000 बालबालिकालाई खुवाउने लक्ष्य।
सरकारले आम सञ्चारमाथि बन्देज लगाउन खोजेको भन्दै पत्रकारले देशभर प्रदर्शन गरे। विद्युतीय कारबारी ऐनको दफा 47 र 48 खारेज गर्न माग।
संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित 5 जनाको नाम अनुमोदन गर्यो।
र नेपालगञ्जमा 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन, बाँकी खेलकुदमय बन्यो। हस्तालीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु राउत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।